أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين. ہماری گفتگو شہید مطہری رحمۃ اللہ علیہ کی کتاب کتاب الحج میں چل رہی تھی اور ہماری بحث یہاں پر آ کر رکی تھی کہ شہید مطہری فرماتے ہیں کہ اگر ہم دین کے اندر سے قرائن دیکھتے ہیں، تعبیرات دیکھتے ہیں کعبے کے بارے میں، تو ہمیں یہ نقطہ بڑے واضح انداز میں ملتا ہے کہ یہ کسی کی خاص ملکیت نہیں ہے، خداوند متعال نے اس کو پوری انسانیت کے لیے قرار دیا ہے اور اس کو خصوصی ملکیت میں نہیں ہونا چاہیے. مختلف آیات اور روایات کا یہاں پر ذکر کرتے ہیں، ان میں سے بعض کی طرف اشارہ کرتے ہیں. شہید مطہری فرماتے ہیں کہ قرآن میں سورہ حج کے اندر آیت نمبر 25 میں یوں ارشاد ہو رہا ہے، اعوذ باللہ من الشیطان الرجیم، ان الذین کفروا ویصدون عن سبیل اللہ والمسجد الحرام الذی جعلناہ للناس سواء العاکف فیہ والباد، کہ خداوند متعال نے قرار دیا ہے اس بیت حرام کو برابر قرار دیا ہے لوگوں کے لیے، العاکف فیہ، چاہے وہ اہل شہر ہو یعنی کعبے ہی کے ہی شہر کے اندر رہ رہا ہو، والباد یا باہر سے آیا ہو مسافر ہو. کہ پوری آیت کا ترجمہ نہیں کیا، جو شاہد مثال تھا اس کی طرف اشارہ کیا کہ اس آیت کے اندر خداوند متعال انتہائی صریح انداز میں یہ فرما رہا ہے کہ کعبہ ہر انسان کے لیے ہے، چاہے وہ اس شہر کے اندر جو رہ رہے ہیں وہ ہوں یا باہر سے مسافر آئیں وہ ہوں. پھر نہج البلاغہ سے امام علی علیہ السلام سے ایک حدیث کو نقل کرتے ہیں جس میں امام علی علیہ السلام یوں ارشاد فرما رہے ہیں، حج کے اوپر گفتگو کرتے ہوئے یہاں پر پہنچتے ہیں، فرماتے ہیں، وَمُرْ أَهْلَ مَكَّةَ أَلَّا يَأْخُذُوا مِنْ سَاكِنٍ أَجْرًا، کہ حکم دو اہل مکہ کو کہ جو آتے ہیں کعبے میں اور اپنی عبادت کو انجام دینے کے لیے آتے ہیں مکہ کے اندر، کہہ دو جا کر کہ جو ساکن ہیں وہاں پر اور آ کر ٹھہریں گے اور سفر کر کے جو آ رہے ہیں ان سے اجر طلب نہ کریں، اللہ یا خضو اجرا، ان سے اجر مت لو یعنی کرایہ نہ لو ان سے. تو اس کا مطلب یہ ہے کہ یہ ان کا گھر ہے، کرایہ وہاں لیا جاتا ہے کہ جہاں وہ چیز اس انسان کی اپنی نہ ہو، انسان کرائے پہ لیتا ہے آ کر. اور امام علی علیہ السلام فرماتے ہیں کہ اہل مکہ سے جا کر کہہ دو کہ ان سے کرایہ نہ لیں، یعنی اس کا مطلب ہے کہ یہ گھر ان کا اپنا گھر ہے، تو اپنے گھر میں تو کوئی کسی سے کرایہ نہیں لیتا. اس کے اندر بھی آپ نے دیکھا کہ کتنا سری انداز میں جو ہے وہ امام علی علیہ السلام نے بیان کیا اور اس سے یہ نتیجہ نکلتا ہے کہ یہ ایک عمومی ملکیت ہے. اسی طریقے سے ایک اور روایت نقل کرتے ہیں شہید مطہری امام باقر علیہ السلام سے کہ امام سے پوچھا گیا کہ لما سم اللہ البیت العتیق، کہ خداوند متعال نے کیوں کعبے کا نام، بیت کا نام جو ہے وہ عتیق رکھا. قالا، تو امام نے فرمایا کہ ہوا بیت حر عتیق من الناس، یہ ایک ایسا آزاد گھر ہے، لوگوں سے آزاد ہے، کہ لم یملک احد، کوئی بھی اس کا مالک نہیں ہے. انتہائی سری انداز میں یہ آپ نے دیکھا کہ بیان ہو رہا ہے کہ کعبہ جو ہے وہ کسی کی ملکیت نہیں ہے. بس آپ دیکھ رہے ہیں کہ جس طریقے سے آج آل سعود جو ہے وہ کعبے کے اوپر قبضہ کر کے بیٹھے ہیں اور اس کے اوپر مختلف جو ہیں انہوں نے اخراجات ڈالے ہوئے ہیں، حج کو اتنا زیادہ مہنگا کیا ہوا ہے جس کی وجہ سے بہت سارے مسلمان حج نہیں کر پاتے، یا ویزوں کی اتنی محدود لیول پر جو ہے وہ اجازت دیتے ہیں ویزا لینے کی، ویزا ایشو کرنے کے اندر جو ہے محدودیت رکھی ہوئی ہے کہ بہت سارے لوگ کے جو حج ان پر واجب ہو چکا ہوتا ہے یا حج کرنے کے خواہش مند ہوتے ہیں وہ خدا کی بارگاہ میں حاضر نہیں ہوتے، خدا کے گھر کی زیارت نہیں کر سکتے، اس کے اندر عبادت انجام نہیں دے سکتے. شہید مطہری فرماتے ہیں کہ کعبے کے اندر یعنی مکے کے لیے ना तो वीज़ा होना चाहिए और ना ही किसी की इजाज़त लेने की ज़रूरत होनी चाहिए, क्योंकि ये एक उमूमी मिल्कियत है और दीन इसी की तरफ जो है वो इशारा कर रहा है। ये एक मसला जब ख़त्म होता है तो यहाँ शहीद मुताहरी रहमतुल्लाह अलैह हज के इज्तिमाई आसार की तरफ इशारा करते हैं। चूँकि पहले अर्ज़ किया था कि और इसमें भी इशारा होगा कि हज एक इज्तिमाई इबादत है, फ़र्दी इबादत नहीं है, तो इसके बाद आसार भी हैं, नताएज भी हैं कि जो इंसान और मुसलमान हासिल करता है वो कौन कौन से हैं, मुख्तसर तरीके से बयान करते हैं आपकी खिदमत में जो शहीद मुताहरी रहमतुल्लाह अलैह ने बयान फरमाए हैं। पहला जो असर यहाँ बयान करते हैं वो ये कि इस मकाम पर आकर मुसलमानों का इज्तिमा होता है और ये एक बहुत खुसूसी एक जो है वो सिफत है कि जो इस इबादत में पाई जाती है कि जहाँ पर मुख्तलिफ मुमालिक से, मुख्तलिफ जो है वो कबीलों से ताल्लुक़ रखने वाले, मुख्तलिफ फ़िरकों से ताल्लुक़ रखने वाले मुसलमान एक ही जगह पर जमा होते हैं, एक ही घर में इबादत करते हैं और एक ही जगह आमाल अंजाम देते हैं, तो ये इज्तिमा ये हज के इज्तिमाई आसार में से है। दूसरा जो असर है और नतीजा है हज का जो मुसलमानों को हासिल होता है वो वहदत नज़र आती है। मुसलमान जो हैं वो एक साथ होकर एक ही दिन एक ही वक्त पर खुदा की इबादत कर रहे होते हैं और यहाँ से वहदत का पैगाम मिलता है। शहीद मुताहरी यहाँ पर फरमाते हैं कि वहदत में दो किस्म के पहलू पाए जाते हैं, एक वहदत का पहलू जो है वो हुकूमतों से मरबूत है और एक वहदत का पहलू जो है वो मिल्लतों से मरबूत है। हकूमत को अपना वजीफ़ा अंजाम देना चाहिए वहदत को बरकरार करने के लिए कि वो उनके साथ है, लेकिन जो जंबा मिल्लतों से मरबूत है हकूमतों से हटकर वो ये है कि इस हज के अंदर अगर वो आते हैं और एक साथ मिलते हैं, तआरुफ होता है, तो यहाँ पर आकर कोशिश करें कि जो फहम गलत बना हुआ है एक दूसरे की निस्बत उसको दूर करने की कोशिश करें। चूँकि वहदत को ख़राब करने वाली सबसे बड़ी चीज़ जो मौजूद है वो यही सुए तफाहुम है, गलत फहमियाँ हैं एक दूसरे के ख़िलाफ़ जो बनी हुई हैं, इसको दूर किया जाए। तो ये मिल्लतें कर सकती हैं, हर इंसान इस वजीफ़े को अंजाम दे सकता है और ये कुरानी वजीफ़ा है कि मुख्तलिफ आयात पहले दरसों में आपकी खिदमत में बयान की थी, ना ये कि ये वजीफ़ा नहीं है, ये वाजिब नहीं है, ये करें ना करें तो बराबर है, ना, दीन कहता है कि इसको अंजाम देना है। तीसरा नुक्ता जो यहाँ पर बयान करते हैं वो ये बयान करते हैं कि हज एक इज्तिमाई वाजिब है, ये फर्दी नहीं है कि अगर मसलन मुसलमान अगर कहें कि मैं हज अंजाम नहीं देना चाह रहा, मैं नहीं जाऊंगा, मसलन सारे मुसलमान जो हैं वो ये तय कर लें कि मिसाल के तौर पे अर्ज़ कर रहा हूँ कि हज पर नहीं जाना क्योंकि वाजिब है, फ़र्दी वाजिब है, जिस तरीके से इंसान नमाज नहीं बाज़ औक़ात पढ़ता, इसी तरह सारे मुसलमान वाजिब को अगर इस वाजिब को तर्क करना चाहें नाउज़ु बिल्लाह, तो शहीद मुताहरी फरमाते हैं ये नहीं हो सकता। हाकिम का वजीफ़ा ये बनता है कि अगर मुसलमान हज को तर्क कर रहे हों तो उनके ऊपर इजबार करे कि वो हज पर जाएँ, वो इंसान के जो हज पर जा सकते हों। मसलन यहाँ पर एक रिवायत को नकल करते हैं शहीद मुताहरी रहमतुल्लाह अलैह इमाम सादिक अलैहिस्सलाम से, फरमाते हैं कि लो अन्नन्नास तरकुल हज्जा लकाना अलल वाली अन युजबिरहुम अला ज़ालिक, कि अगर लोग तर्क करना चाहें हज को तो हाकिम का ये वजीफ़ा बनता है कि उन पर इजबार करे कि वो हज को अंजाम दें। और फिर ये नुक्ता बयान करते हैं कि अगर बिलफर्ज़ ये देख लें कि मुसलमानों के पास जो है वो माली इस्तेताअत ख़त्म हो जाती है, नहीं पहुंच पाते जाकर, तो फरमाते हैं हाकिम का ये वजीफ़ा बनता है कि वो बैतुल माल से पैसा खर्च करे और जाकर इनको पैसा दे ताकि मुसलमान जो हैं इंतहाई पुरशुकू अंदाज में जाकर इबादत को अंजाम दे दें। एक और जो असर यहाँ पर बयान करते हैं हज का वो एहराम की सूरत में है कि मुसलमान सब के सब जो हैं वो एहराम बांधते हैं और एक ही लिबास में आ जाते हैं, तो फरमाते हैं ये एहराम बांधना जो है इस बात की अलामत है कि इंसान ने जो بہت سارے امتیازات وہمی اور خیالی اپنے لیے بنائے ہوئے ہوتے ہیں، وہ اس احرام کے ذریعے ان کی طرف توجہ کرے اور حقیقی امتیازات کی طرف جو ہے وہ آئے اور خداوند متعال کے بارگاہ میں آ کر تقوی خداوندی اختیار کرے۔ ایک اور جو چیز یہاں پر بیان کرتے ہیں وہ ہے صفحہ مروہ کے درمیان دوڑنا، جو ہے وہ کیا ہے؟ تکبر کی کو انسان کے اندر ختم کرتا ہے، کیونکہ انسان جو ہے جس طریقے سے وہاں پر دوڑتا ہے اور وہاں پر یہ حکم ہے، وہ انسان کے اس تکبر کو ختم کرتی ہے۔ رمی جمرات جو ایک حکم بیان کیا گیا ہے، اس کے اندر یہ نقطہ پوشیدہ ہے کہ یہاں پر تنفر کا اظہار کرنا ہے۔ تبرہ جو کہ ایک دین کی علامت ہے، دین کا جز ہے، اس کو یہاں پر انجام دینا ہے۔ شیطان ہوں یا شیطان صفت افراد ہوں، ان سے کس طریقے سے اظہار نفرت کرنی ہے، اس اظہار نفرت کی جو ہے وہ تمرین کی جاتی ہے۔ اس قسم کے مختلف جو ہیں وہ اجتماعی احکام جو ہیں یا آثار جو ہیں حج کے، شیخ مطہری رحمۃ اللہ علیہ نے یہاں پر بیان فرمائے ہیں۔ بعض مطالب رہتے ہیں کہ انشاءاللہ آپ کی خدمت میں بعد میں بیان کرتے ہیں۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔